के साथ इतिहाद बनाकर जीते हैं। आप हमें बताएं कि क्योंकि ईरान का एक मामला चल रहा था और जाहिर है एक तरह का खदशा था कि अमेरिका ईरान के साथ एक जौहरी मुआहदा कर पाएगा, क्या ये एक इस तरह का नुक्ता बना जिसने नेतन्याहू की मुहिम को तेजी बख्शी और आखिरकार उन्हें जितवाया?
जी, मैं नहीं समझता कि ईरान फैक्टर जो है वो बहुत हावी है इसराइल के इलेक्शन में, और हमें सिविल सोसाइटी में बड़ी डिसअपॉइंटमेंट हुई है कि इसराइल में जो एक पार्लियामेंट्री डेमोक्रेसी का प्रोसेस है वो कोई नेचुरल तरीके पे नहीं हुआ। जमहूरियत में तीन असूल होते हैं, पॉलिटिकल पार्टीज होती हैं, इलेक्शन होता है और अल्टरनेशन चेंज होती है। ये चेंज हमने नहीं देखी, ये चौथी दफा इलेक्ट होकर आए हैं और जैसा कि आपने इंट्रोडक्शन में कहा, उन्होंने कहा कि वही तीन मेजर पॉलिसीज रखेंगे और खास तौर पे वो रिकॉग्निशन ऑफ टू स्टेट से बिलीव नहीं करते और वो जो सेटलमेंट की पॉलिसी है उससे वो बिल्कुल की तब्दीली नहीं चाहते। तो ये ईरान फैक्टर नहीं है बल्कि ये इसराइल के अंदर मैं समझता हूँ बहुत स्ट्रांग किस्म की फीलिंग है कि इस वक्त सारा रीजन जो है मिडल ईस्ट का वो टर्माइल में है, तो उनके लिए उन्हें जरूरत थी ऐसे लीडर की जो बहुत तजर्बेकार हो, बहुत सीनियर हो, जिसकी पोजीशन बहुत वाजे हो और जिसको पावर एक्सरसाइज करने का तजर्बा हो, और एक लिहाज से ये बेहतर है इसलिए कि ये नतन्याहू साहब जो है इनको माशाल्लाह बहुत तजर्बा है और ये इमोशनल नहीं है और में नहीं जाएंगे। इसराइल जो है वो नेमत पावर है और उसके पास बहुत से रिसोर्स, अमेरिका की रिस्पोर्ट हासिल है और जो आजकल के हालात हैं उसमें किसी साइड से भी प्रोवोकेशन हो सकती है और खासतौर से ये जो टेररिस्ट ग्रुप्स हैं, ये जो ऑर्गेनाइजेशन है वो किसी किस्म की हरकत कर सकते हैं, जेरूशलम सिटी में कर सकते हैं, तराजी में कर सकते हैं, किसी और जगह। तो कोई अगर कोई नया आदमी होगा, कोई मिट्टी आदमी होगा, कोई ना तजर्बाकार आदमी होगा, तो बहुत बड़ा खतरा है कि सिचुएशन बहुत ज्यादा मुश्किल हो जाए। तो एक लिहाज से तो ये मिडल ईस्ट में एक स्टेबिलिटी फैक्टर होगा क्योंकि जितनी सीनियर तजर्बेकार लीडरशिप इसराइल की होगी वो इसराइल की पावर को कंट्रोल में रखेगी। लेकिन दूसरी साइड में हमें बहुत अफसोस है कि जो फिलिस्तीन के बेसिक मसाइल हैं वो हल नहीं हो सकेंगे जब तक ये पार्टी बरकरार इक्तदार रहेगी।
अच्छा जी, और मिडल ईस्ट इंस्टीट्यूट में मुहक्किक डॉक्टर जुबैर इकबाल, आपसे भी बुनियादी तौर पे ये सवाल कि आपके ख्याल में सिक्योरिटी के जो मामलात हैं वो कितने अहम रहे हैं नेतन्याहू की जीत में? दीगर आप क्योंकि अमेरिका में हैं तो आप तबसरा कर सकते हैं कि व्हाइट हाउस की तरफ से कोई बयान आया है इनकी जीत पर?
जी देखिए, जो अभी महाज साहब ने कहा वो बिल्कुल दुरुस्त फरमाया, मैं उसके साथ पूरी तरह से एग्री करता हूँ। बात दरअसल ये है कि चूंकि मिडल ईस्ट के अंदर अरब ममालिक के यहाँ बड़ी इस वक्त इंस्टेबिलिटी फैली हुई है और उसकी वजह से जो प्रेशर इसराइल पर था वो कमजोर होता जा रहा है, तो इसीलिए जो वहाँ की जो राइटिस्ट पार्टीज हैं वो ये अफर्म कर देना चाहती हैं कि वो टू स्टेट्स नहीं चाहती और इसके लिए उनके पास पॉलिटिकल सपोर्ट हाजिर है, उनको अपने मुल्क में भी हासिल है और कुछ बाहर के इलाकों में भी उनको हासिल है। इसी वजह से ये जो इलेक्शन जो है इसने ये रास्ता इख्तियार किया है। इसकी कॉन्सिक्वेंसेस क्या होंगे? इसके बेसिकली कॉन्सिक्वेंसेस ये होंगे कि जहां तक मिडल ईस्ट का ताल्लुक है वहां पर जो जो एक्सट्रीमिस्ट ग्रुप्स हैं, जिन्हें आप इंसर्जेंस कह लीजिए या टेररिस्ट कह लीजिए, जो मर्जी कह लीजिए, वो मजबूत हो जाएंगे क्योंकि वो ये दिखा सकेंगे आम लोगों को कि उनकी जो मुल्कों की जो गवर्नमेंट्स हैं वो किसी काम की नहीं है, बड़ी कमजोर है और वो किसी हद तक नेगोशिएट नहीं कर सकती। इसीलिए जो सॉल्यूशंस हैं वो निगोशिएशन से नहीं होंगे, वो मिलिट्री पावर से होंगे, जिसकी वजह से वहां पर यकीनन एक्सट्रीमिज्म और वायलेंस को तकलीफ पहुंचेगी। एक तो बात यह है, दूसरी बात यह आ जाती है कि जहां तक अमेरिका का ताल्लुक है, अभी तक व्हाइट हाउस ने कोई ऐसी स्टेटमेंट नहीं दी और मुझे नहीं लगता कि व्हाइट हाउस कोई डिसेंटिंग किस्म की स्टेटमेंट देंगे। ये एक इलेक्टेड गवर्नमेंट है, वो इलेक्टेड गवर्नमेंट के साथ कोऑपरेट करेंगे, वो इलेक्टेड गवर्नमेंट के साथ अपने इश्यूज़ बायलैटरल मल्टीलैटरल इश्यूज़ के मुताबिक सोचेंगे। ये जरूर है कि हो सकता है कि वो जो इन पहले ज्यादा कोऑपरेशन होती थी इसराइल और अमेरिका के दरमियान, वो शायद अब कमजोर हो जाए। इसीलिए देखना ये कि ये किस मुकाम पर और किस तरीके से ये चलता है, और आया अगर इसराइल पब्लिकली ऑफिशियली टू स्टेट इशू को खत्म कर देता है तो उसके वजह से अमेरिका या वेस्ट या यूरोपियन यूनियन में जो ममालिक हैं जो इस पॉलिसी को पहले से सपोर्ट करते थे, आया वो अमेरिका इसराइल के खिलाफ सैंक्शंस लगाने के लिए तैयार होंगे कि नहीं। अगर वो सैंक्शंस नहीं लगाते तो पॉलिटिकली वो किस किस्म के एक्शन लेते हैं जिसकी वजह से इसराइल की पॉलिसी को बदला जा सके, अभी उसका मतलब हम कुछ नहीं सोच सकते।
अच्छा डॉक्टर जुबैर, इसी इन्हीं बातों को आगे बढ़ाते हैं, आप भी जानते हैं कि अमेरिका इस वक्त कोशिश कर रहा है कि ईरान के साथ एक जौहरी मुआहदा किया जाए, और जॉन केरी इस वक्त वहाँ मिल रहे हैं ईरानी फॉरेन मिनिस्टर के साथ। आप क्या समझते हैं कि इजरायली इंतखाबात का कोई बराह रास्त असर होगा इस डील पर?
थोड़ा सा असर तो जरूर होगा, यकीनन अमेरिका को ये सोचना होगा कि अगर वो इसराइल की जो कंसर्न्स हैं उनको एक्टिवली नहीं समझते तो फिर उसके लिए उनके लिए डोमेस्टिकली मुश्किलात पैदा हो सकती हैं। लेकिन अब ये नेगोशिएशंस उस मकाम तक पहुंच चुकी हैं कि इनको रिवर्स नहीं किया जा सकता, ये फाइनल स्टेज की नेगोशिएशंस हैं जिनमें बड़ी हद तक अंडरस्टैंडिंग पैदा हो चुकी है, और उम्मीद यही है कि 31 मार्च तक जो प्रिंसिपल्स हैं जनरल एग्रीमेंट के वो अनाउंस कर दिए जाएंगे, और जून तक, जून के आखिर तक टेक्निकल किस्म के जो कंडीशंस हैं जो इनको इंप्लीमेंट करने के लिए तैयार की जाएंगी वो भी एग्री कर ली जाएंगी। इसलिए ये अब नेगोशिएशंस उस मुकाम तक पहुंच चुकी है कि इनके ऊपर डायरेक्ट असर कम होगा, लेकिन यकीनन एटमॉस्फेरिक्स पे असर होगा, जिसकी वजह से देखना होगा कि किस हद तक अमेरिका ईरान के ऊपर प्रेशर डालता है कि वो कुछ बेहतर कंडीशंस हासिल कर सके।
अच्छा, आप दोनों हजरात हमारे साथ रहे हैं, हमें पाकिस्तान से कुछ कॉल्स मौसूल हुई हैं। हमें इस वक्त कॉल किया है कोहाट से खान अकबर आफरीदी ने। जी जनाब, वालेकुम सलाम जी।
मेयर साहब से मेरे दो सवाल हैं। पहला सवाल ये है कि लिक्विड पार्टी या नेतन्याहू अब हुकूमत में आ गए हैं, मुस्तकबिल फलस्तीन का और मिडल ईस्ट का क्या बनेगा, जबकि नेतन्याहू ने ऑलरेडी ऐलान कर दिया कि न फलस्तीन स्टेट बनेगा और यरूशलम हमारा दरखिलाफा होगा। दूसरा सवाल, मुस्तकबिल में अमेरिका, इसराइल और ईरान की सिचुएशन क्या होगा, क्या इन इसराइल और ईरान के दरमियान जंग हो सकता है, जबकि 1.5 साल के बाद ओबामा जा रहा है, तो ये सिचुएशन किस तरीके से आप हमें बता सकेंगे, खतरनाक होगा या पीसफुल होगा? थैंक यू वेरी मच
जी। माहर साहब, आप फलस्तीनी मामले पे कुछ बोलने लगे थे और उसके बाद मैंने डॉक्टर जुबैर से सवाल कर लिया, लेकिन अभी आपने सुन लिया कि लोगों को जाहिर है दुनिया भर में तशवीश है कि अब जबकि बेंजामिन नेतन्याहू दोबारा इलेक्ट होकर आए हैं तो फलस्तीनियों का मामला कहाँ तक पहुँचेगा, इससे ज़रा इब्तिदा कीजिए।
और ये इसराइल में नए इलेक्शन होंगे तो हुए हैं, उससे इसराइल सिचुएशन को एग्रेवेट नहीं करेगा, वो ज्यादा एग्रेसिव नहीं होगा और वो ज्यादा को तंग नहीं करेगा और वो ईरान से जंग भी नहीं करेगा। इसराइल को एहसास हुआ है कि मिडल ईस्ट जो आज है वो 1970 नहीं है, वो बड़ा एजिटेटेड मिडल ईस्ट है और वहाँ रैपिड चेंजेस आ रही है, तो हमने अरब स्प्रिंग में देखा है जिसको हमने पॉलिटिकल लिबरलाइजेशन में देखा है, तो कॉन्शियस है ये पोजीशन को कंसोलिडेट किया जाए और उनके जो बेसिक प्रिंसिपल्स हैं इसराइल के स्टेट के जिसमें सेटलमेंट इंक्लूडेड है दाखिला होने की पॉलिसी शामिल है, लेकिन थोड़ा बहुत कोई स्पेस दी जाए जिसमें वो जो इलेक्शन हुए हैं इसराइल में जिसमें कुछ अरब पार्लियामेंट में आ गए हैं, इस किस्म के इंटरनल चेंजेस होंगे, लेकिन मैं नहीं समझता इसराइल कोई अग्रेसिव करेगा, वो सऊदी अरब को प्रेशराइज करेगा या तुर्की से वो बायकॉट करेगा। इसराइल एक स्टेटस को में एडवांटेज रखता है और वो उसे मेंटेन करने की कोशिश करेंगे।
जी आप दोनों हजरात हमारे साथ रहें, क्योंकि हमें इस वक्त पाकिस्तान से कॉल्स आना शुरू हो गई हैं, लेकिन मैं आप लोगों को याद दिलाऊं कि आप वॉइस ऑफ अमेरिका वाशिंगटन से इन द न्यूज़ सुन रहे हैं और हम बात कर रहे हैं इजरायली इंतखाबात में लिक्विड पार्टी के सरबराह वजीर आजम बेंजामिन नेतन्याहू की जीत के बारे में। हमारे साथ पाकिस्तान के मशरिक़ वुस्ता में साबिक सफ़ीर मुश्ताक महर हैं, जबकि यहाँ मिडल ईस्ट इंस्टीट्यूट में मौकिक डॉक्टर ज़ुबैर इकबाल हैं। हमें जिन लोगों ने कॉल किया है, कोहाट से कॉल किया है मलिक नायब खान ने और मियाँ वाली से मुरीद खान ने। इस वक्त एक आईडी ब्रेक लेते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
जी हम अपने कॉलर्स को भी लेते हैं, लेकिन एक अहम सवाल है जो कि डॉक्टर ज़ुबैर इकबाल से मैं करना चाहूंगी। डॉक्टर ज़ुबैर, आपके भी इल्म में है कि बाज इस मर्तबा अरब नुमाइंदगान ने इंतखाबात में हिस्सा लिया और बताया जाता है कि उनको भी वोट्स मिले हैं, तो ये बताइए कि लेबर और ये अरब नुमाइंदगान किस हद तक हुकूमत में एक तरह का तवाजुन पैदा करेंगे?
देखिए बात यह आ जाती है कि जो अरब ममालिक, अरब जो वहाँ के इजरायली अरब जो हैं, 20% पॉपुलेशन उनकी परसेंटेज है, लेकिन उनके असरात बहुत कम हैं। हालांकि उनके पास अब 13 सीटें होंगी 120 में से, लेकिन जैसे उन्होंने पहले किया वो इसके साथ कोऑपरेट नहीं करेंगे। ना उनसे पहले कोई कोऑपरेट करता था, ना वो किसी और से कोऑपरेट करते थे। उनको एक बिल्कुल एक्सक्लूडेड किस्म का ग्रुप समझा जाता है और वो वैसा कंडीशन वैसी की वैसे ही रहेगी। लेकिन जो जहां तक अपोजिशन का ताल्लुक है, वो अपोजिशन में बैठेंगे तो जरूर, लेकिन वो कोई इफेक्टिव असर नहीं करेंगे। याद रहे कि दोनों मेजर पार्टीज ने ये अनाउंस कर दिया था कि इलेक्शन के बाद वो अभी जो कोलिशन पैदा करेंगे उसमें अरब शामिल नहीं होंगे। ऐसी सिचुएशन में अरब चाहे जीते या ना जीते, उनके असरात और उनका इन्फ्लुएंस कमजोर ही रहेगा।
अच्छा जी, तो कुछ कॉल्स की तरफ चलते हैं और कोहाट से हमें कॉल किया है मलिक नायब खान ने। जी जनाब, मलिक नायब खान।
सलाम अलैकुम।
वालेकुम सलाम, कहिए। जी जी कहिए।
मेरा गुजारिश है, मैं मानूसी कि जिस तरह नेतन्याहू जीत गया, इसकी इस पॉलिसी से दुनिया से अलग तलग रहने का कितने इम्कान है। जिस तरह इसने ऐलान कर दिया कि फलस्तीनी मुमलिकत नहीं बनेगा, और क्या इस पर भी पाबंदी लग सकती है? बैनुल अक्वामी दुनिया अगर इंसाफ करे तो ये पाबंदियों का सामना नहीं करेगा। बड़ी मेहरबानी, शुक्रिया।
और हमें कॉल किया है मियां वाली से मुरीद खान ने। जी जनाब मुरीद खान। जी मुरीद खान की लाइन शायद ड्रॉप हो गई, लेकिन मेरा ख्याल है कि जो इस सवाल का मतलब है वो आप हजरात ने समझ लिया। जी तो डॉक्टर ज़ुबैर, अगर आप इसका जवाब देना चाहें।
देखिए जहां तक सेंक्शन का मामला आता है या रिस्ट्रिक्शन का मामला आता है इसराइल पर, वो बड़ा कॉम्प्लेक्स इशू हुआ, इसलिए कि ये जो टू नेशन स्टेट का जो मामला था, टू नेशन सॉल्यूशन का जो मामला था, ये इसे कहना चाहिए इसकी लीगल स्टैंडिंग कोई नहीं थी। इसकी पॉलिटिकल स्टैंडिंग यकीनन है, और यकीनन अमेरिका और यूरोपियन यूनियन के ममालिक जो हैं वो इस पे अफसोस जाहिर करेंगे और कोशिश भी करेंगे कि ये दोबारा रिस्टोर हो जाए। लेकिन ये उम्मीद रखना कि इसराइल के खिलाफ सैंक्शंस लगा दी जाएंगी, ये मुश्किल लगता है। ये जरूर पॉसिबल है कि जो पैलेस्टीनियन अथॉरिटी है वो शायद अब इसराइल के खिलाफ इंटरनेशनल कोर्ट ऑफ जस्टिस में कोई केस करने के लिए तैयार हो जाए और ऐसी कंडीशन में इसराइल को शर्मनाक करने की कोशिश की जाए, शर्मिंदा करने की कोशिश की जाए। लेकिन मुझे ये नहीं महसूस होता कि कोई क्लियर कट, कोई एक्सप्लिसिट किस्म की सैंक्शंस लगाई जाएंगी या लगाई जा सकती हैं।
अच्छा जी, इस मोड़ पे हम खुदा हाफिज कहते हैं मुहक्किक और तज्ज़ियाकार डॉक्टर जुबैर इकबाल को, जो वाशिंगटन डीसी में इस प्रोग्राम में हमारे साथ शामिल थे। मुश्ताक साहब, आप हमारे साथ रहें, क्योंकि जो अगला मौजू है वो पाकिस्तान से मुतालिक है और हम चाहेंगे कि आप इसके हवाले से कुछ बात करें, लेकिन इस वक्त एक मुख्तसर आईडी ब्रेक लेते हैं। जी, इस वक्त एक मुख्तसर आईडी ब्रेक लेते हैं और उसके बाद बातों का सिलसिला जारी रखते हैं।
कबायली इलाके खैबर एजेंसी में पाकिस्तानी फौज की फिजाई कार्रवाई में 34 मुश्तबा अस्करियत पसंद मारे गए हैं। दूसरी जाने पाकिस्तानी फौज के सरबराह जनरल राहिल शरीफ ने इस आजम का इजहार किया है कि मुल्क को हर तरह की दहशतगर्दी से पाक किया जाएगा। फौज के शोबा ताल्लुकात आमा ISPR ने एक बयान में कहा कि बुध की
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से इन द न्यूज़ सुन रहे हैं और इन द न्यूज़ में हम अपने अगले मौजू की तरफ आते हैं और मौजू ये है कि जैसे कि आप लोगों के इल्म में है कि आज पाकिस्तानी अफवाज ने खैबर एजेंसी में बमबारी की और वहाँ बताया जाता है कि कई जंगजू हलाक हुए। आपके इल्म में है कि ये कार्रवाइयाँ अभी जारी हैं जब से ज़र्ब अज़ब शुरू हुआ है, लेकिन पहले कार्रवाइयाँ वज़ीरिस्तान में होती थीं और अब खैबर एजेंसी में हो रही हैं। इस हवाले से इस वक्त हमारे साथ पहले सेगमेंट से मुश्ताक महर लाइन पर हैं। महर साहब, इसी सिलसिले में आप हमें बताएं कि आप क्या देखते हैं कि वज़ीरिस्तान का जो ऑपरेशन है वो किस हद तक कामयाब रहा है और अभी खैबर एजेंसी में पाक अफवाज को जाने की क्या ज़रूरत पेश आई?
जी, खबर जो पहले वज़ीरिस्तान में हुआ है वो तो काफ़ी कामयाब रहा है, इसलिए कि वहाँ पे ग्राउंड फोर्सेज इस्तेमाल की गई और बड़ी हैवी आर्टिलरी शेलिंग की गई और वो जो उनके फॉरनर्स थे खासतौर पर उज़्बेक और चेचनिन उनको एलिमिनेट किया गया। जहाँ तक ये बाड़ा और खबर एजेंसी और ये फाटा का ताल्लुक है, इसमें बहुत ही मुश्किल आएंगी, इसलिए कि यहाँ पे छोटे छोटे ग्रुप्स हैं और वो फ्रेंचाइज लेकर बैठे हैं जिसमें दाइश भी शामिल है, टीटीपी भी शामिल है और तालिबान के सेगमेंट्स भी हैं। इसके अलावा वो रीजन हमेशा से अफगानिस्तान से खुली तजारत करता है, तो अहम एमिनेशन के वहाँ पे मैन्युफैक्चरिंग फैसिलिटीज भी हैं, अड्डे भी हैं और कारखाने भी हैं। तो ये इस वक्त तक हुकूमत पाकिस्तान ने ज्यादातर एरियल बैटल की है और एयरफोर्स को ज्यादा इस्तेमाल किया है, लेकिन वहाँ पे जब तक ग्राउंड फोर्सेस नहीं जाती तो इलाका क्लीन नहीं होगा। और मेरा अपना जो सीरियस है तीन चार मुल्कों का, ये बहुत लॉन्ग टर्म ऑपरेशन है, इंसर्जेंसी को क्लीन करना मुद्दत रहती है। तो मैं तुम इस उम्मीद में हूँ कि अगर 5 साल में ये तो 50% भी इंसर्जेंसी रिजॉल्व हो जाए तो होगी, लेकिन इसके साथ साथ जो दूसरा इम्पोर्टेंट सब्जेक्ट है वो ये है कि इन इलाकों में सिविल रेस्टोरेशन होना बहुत जरूरी है। जो इलाके फौज ने खाली करा दिए हैं जहाँ पे IDPs वगैरह वापस जा रहे हैं तो पिछले हफ्ते से शुरू हुए हैं, वहाँ पे रिहेबिलिटेशन का काम, रेस्टोरेशन का काम और कंट्रोल वो अभी हमें नजर नहीं आ रहा, तो ये डिफिकल्टीज पैदा कर सकते हैं।
जी जी जी, इस वक्त हमारे साथ फाटा से सियासी तज्ज़ियाकार सैलाब महसूद लाइन पर हैं और सैलाब महसूद, आपको खुश आमदेद।
بہت بڑی مہربانی.
تو سب سے پہلے تو آپ یہ بتائیں کہ ہم جانتے ہیں کہ پچھلے 48 گھنٹے میں تیرا وادی میں بھی بمباری ہوئی ہے, خیبر ایجنسی میں بھی بمباری ہوئی ہے, اور آج بتایا جا رہا ہے کہ کوئی 34 افراد خیبر ایجنسی میں ہلاک ہوئے ہیں. آپ ہمیں کچھ بتا سکتے ہیں کہ یہ جنگجو کہاں سے آ رہے ہیں؟ کیا یہ فاٹا سے تعلق رکھتے ہیں, وزیرستان سے بھاگ کر وہاں آتے ہیں, یا پھر وہ افغانستان سے آ رہے ہیں؟
یہ جو آپ لوگ جن کو ہم طالبان کہتے ہیں, یہ لوگ نہ صرف خیبر ایجنسی اور تیرام میں ہیں.
جی جی جی
سر, علاقہ نہیں پورے پاکستان میں بھی, یہ لوگ موجود بھی ہیں, اور وقتاً فوقتاً وہ جو کروایا کرتے ہیں ان سے بھی ظاہر ہوتا ہے کہ ان کی موجودگی یہاں پر ہے. تو جہاں تک خیبر ایجنسی اور کرا کا تعلق ہے, تو اس حوالے سے میں یہ کہوں گا کہ یہاں پر پہلے لشکر اسلامی اور دیگر مذہبی تنظیمیں موجود تھیں, اور ان کے ساتھ ساتھ طالبان بھی تھے, اور یہ خیبر ایجنسی میں تیراج ایک ایسا علاقہ جیسے وزیرستان کے پہاڑ ہیں جو پاک افغان سرحد کے ساتھ ساتھ ہیں, اس کے علاوہ تیراکا علاقہ افغان سرحد سے بھی وزیرستان کی طرح ملا ہوا ہے. تو یہاں پر ایسے علاقے ہیں, جنگلات ہیں, پہاڑ ہیں کہ افغانستان اور عراق کے درمیان طالبان کا آنا جانا اس میں کوئی مشکل پیش نہیں آتی. اور اس کے علاوہ چونکہ در خیبر بین الاقوامی شاہراہ ہے, تو اس حوالے سے بھی اس علاقے میں طالبان کی آمد و رفت خفیہ راستوں سے اور پیدل راستوں سے جاری رہتی ہے, اور اسی طرح ورکزئی ایجنسی اور کرم ایجنسی کے راستے بھی کراچ سے ملے ہوئے ہیں. تو وہاں سے بھی ان کا آنا جانا کسی سے پوشیدہ نہیں. تو جہاں تک خیبر ایجنسی کا تعلق ہے, خیبر ایجنسی پشتونخوا کی کہ دارالحکومت پشاور کے ساتھ بالکل وابستہ ہے. تو پشاور ایک ایسا شہر ہے جس میں صرف پشتونخوا کے لوگ اور طالبان بلکہ پوری دنیا کے لوگ یہاں پر آتے جاتے ہیں, اور خصوصی طور افغانستان سے. تو اس حوالے سے جس طرح دوسرے علاقے قبائلی علاقے ان کے لیے آسان ہے آنے جانے میں, اسی طرح خیبر ایجنسی اور علاقہ بھی ہے.
جی اور مشتاق صاحب, جیسے کہ آپ کے علم میں ہے کہ اس وقت ڈرون حملے نہیں ہو رہے بلکہ پاک افواج اپنی ہی ٹیکنالوجی استعمال کر رہی ہے, آپ کے خیال میں اب کیونکہ بہت زیادہ ملک میں اعتراضات ہوتے تھے ڈرونز کے حوالے سے, تو کیا یہ اعتراض اب ختم ہو گئے ہیں؟ یعنی رائے عامہ میں کوئی فرق پڑ گیا ہے اس کی وجہ سے؟
جی میں نہیں سمجھتا کہ یہ ڈرون کے حملے پبلک کرٹیسزم کی وجہ سے یا پبلک آؤٹ کرائی کی وجہ سے ختم ہوئے ہیں. ڈرون کے حملے ایک اسپیسیفک اسٹریٹجی کے تحت ہوتے تھے, اور اس میں امیرکن فورسز کا آبجیکٹو یہ تھا کہ جو اینٹی امیرکن فورسز ہیں انہیں ایلیمینیٹ کیا جائے, اور خاص طور پہ ایسی جگہوں پہ جہاں پہ ان کے ٹروپس نہیں پہنچ سکتے تھے. تو زیادہ تر پاکستان کا علاقہ تھا, کیونکہ اب وہاں سے امریکن ٹروپس کی وڈرال ہو گئی, میجورٹی لوگ چلے گئے, بہت کم لوگ رہ گئے, اور وہ بڑے پروٹیکٹڈ انوائرمنٹ میں رہتے ہیں, تو وہ جو ضرورت تھی امریکن فورسز کو وہ نہیں رہی. اب حکومت پاکستان اس کا دکھا ریکویسٹ ضرور کرتی ہوگی, کیونکہ یہ جو میسیو قسم کے پاکستان میں انسیڈنٹ ہوئے ہیں, جیسے واہگہ بارڈر سے ہوا ہے, جیسے دوسری جگہوں پہ ہوئے ہیں, تو اس کے لیے امریکنز تھوڑی بہت مدد کرتے ہوں گے, لیکن وہ بہت زیادہ انویسٹمنٹ نہیں کر رہے بارڈر ایریاز میں. اس لیے حکومت پاکستان نے فیصلہ کیا ہے کہ وہ گراؤنڈ فورسز، ایئر فورس اور یہ نئی ٹیکنالوجیز ہیں انہیں سرویلینس کے لیے اور پروٹیکشن کے لیے استعمال کریں گے. اور یہ جو بہت پروجیکشن دی گئی ہے کہ پاکستانی ڈرونز اب افیکٹو ہیں اور وہ کام کر سکتے ہیں، میرے خیال میں یہ ایک پبلسٹی اور پروجیکشن کا پروجیکٹ تھا جس میں آئیڈیا یہ تھا کہ لوگوں کو ڈرایا جائے کہ اگر امریکن ڈرونز ہمیں ختم بھی ہو جاتے ہیں تو پاکستانی ڈرون جو ہیں وہ اس سلسلے میں مدد کر سکیں گے.
اچھا جی، تو جانے سے پہلے صرف ایک کالر کو سن لیجئے اس معاملے پہ. ہمیں کال کیا ہے میاں والی سے، کلیم اللہ نیازی نے. جی جناب.
جی میرا سوال یہ ہے کہ مار صاحب، کیا کسی سٹیٹ کے خلاف کوئی بھی تحریک ہو اتنی دیر تک انسرجنسی جاری رہ سکتی ہے جب تک کہ اس کی بیک پر کوئی کنٹریز نہ ہو، سٹیٹس نہ ہو؟ پہلے کہا جاتا تھا کہ انڈیا اور موساد ہیں اور پھر سی آئی اے نے ان کی سرپرستی کی، اب کہا جا رہا ہے کہ کئی لوگوں کو گوادر ہضم نہیں ہو رہی، ایران بھی اسی کیمپ میں چلا گیا. تو ایسے حالات میں آپ کیا سمجھتے ہیں کہ صرف ملٹری آپریشن سے بات ختم ہوگی؟ دوسری بات یہ ہے کہ جو ایم کیو ایم نے 257 لوگوں کو جلا دیا اور اس کے خلاف ہمارے کرنل طاہر نے جو پریس کانفرنس کی، تو امریکہ کو کیوں ضرورت پڑی کہ اس کی نفی کی؟
اچھا میرا خیال ہے آپ کسی اور طرف نکل گئے ہیں، لیکن آپ کے کال کرنے کا شکریہ. اس موڑ پہ ہم خدا حافظ کہتے ہیں مشتاق صاحب کو، جو کہ مشرق وسطی میں سابق سفیر رہے ہیں. سیلاب محسود، آپ ہمارے ساتھ رہیں، اس وقت ایک مختصر آئی ڈی بریک لیتے ہیں.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
جی آپ وائس آف امریکہ واشنگٹن سے ان دی نیوز سن رہے ہیں، اور ان دی نیوز میں ہم اپنے تیسرے موضوع کی طرف آتے ہیں. اور جیسا کہ آپ کے علم میں ہے کہ باجور ایجنسی میں پولیو قطرے پلانے والوں پر حملہ ہوا. اس سے قبل مانسیرا میں ان پولیو ورکرز پر حملہ ہوا ہے، اور جیسا کہ آپ کے علم میں ہے کہ جو شکیل آفریدی ہیں ان کے وکیل کو بھی کل قتل کر دیا گیا. اس حوالے سے ہم اس وقت ہمارے ساتھ سیلاب محسود ہیں جو وزیرستان میں ہوتے ہیں اور وہاں سینئر صحافی ہیں، اور عنقریب ہمارے ساتھ ہوں گے باجور کے ایک تجزیہ کار. لیکن آگے بڑھنے سے پہلے آئیے ہم آپ کو اسی حوالے سے ایک رپورٹ سناتے ہیں. یہ رپورٹ پیش کر رہے ہیں محمد اشتیاق.
پاکستان میں انسدادی پولیو مہم سے وابستہ افراد پر ایک بار پھر ہلاکت خیز حملوں میں اضافہ دیکھا جا رہا ہے، اور بدھ کو ایک تازہ واقعے میں ایک رضاکار ہلاک اور ایک زخمی ہو گیا. مقامی حکام کے مطابق قبائلی ایجنسی باجوڑ کے علاقے کمانگرہ میں انسدادی پولیو مہم کی ٹیم بچوں کو پولیو وائرس سے بچاؤ کے قطرے پلانے میں مصروف تھی کہ نامعلوم مسلح افراد نے ان پر اندھادھن فائرنگ کر دی. مقامی حکام کے مطابق فائرنگ سے روح اللہ نامی رضاکار ہلاک ہو گئے، جبکہ ان کا ایک ساتھی زخمی ہو گیا. حملہوروں کے بارے میں بتایا جاتا ہے کہ وہ پیدل آئے تھے اور فائرنگ کے واقعے کے بعد موقع سے فرار ہو گئے. گزشتہ 24 گھنٹوں کے دوران پاکستان میں انسدادی پولیو مہم کی ٹیموں پر یہ دوسرا ہلاکت خیز حملہ تھا. منگل کو شمال مغربی صوبہ خیبر پختونخوا کے علاقے مانسیرا میں بھی نامعلوم مسلح افراد نے فائرنگ کر کے دو خواتین رضاکاروں اور ان کی حفاظت پر مامور ایک پولیس اہلکار کو ہلاک کر دیا تھا. انسدادی پولیو کی ٹیموں پر دسمبر 2012 سے ہلاکت خیز حملوں کا سلسلہ شروع ہوا، جس میں اب تک کم از کم 88 افراد ہلاک ہو چکے ہیں، اور ان حملوں کے باعث ملک میں انسدادی پولیو کی مہم متعدد بار معطل ہونے کی وجہ سے پاکستان سے پولیو کے مکمل خاتمے کا ہدف حاصل کرنا مزید مشکل ہو گیا ہے. گزشتہ سال پولیو سے متاثرہ 306 کیسز رپورٹ ہوئے تھے، جو کہ ملک میں گزشتہ 14 سالوں کے دوران کسی ایک برس میں رپورٹ ہونے والے سب سے زیادہ کیسز ہیں. رواں سال اب تک پولیو وائرس سے متاثرہ 20 کیس سامنے آ چکے ہیں. حکومت کا کہنا ہے کہ وہ ملک سے اس موذی وائرس کے مکمل خاتمے کے لیے بھرپور اور مربوط کوششیں کر رہی ہے، جس میں انسدادی پولیو کی ٹیموں کو مزید سیکورٹی فراہم کرنا بھی شامل ہے. پاکستان دنیا کے ان تین ملکوں میں شامل ہیں جہاں انسانی جسم کو مفلوج کر دینے والی بیماری پولیو کے وائرس پر تاحال پوری طرح قابو نہیں پایا جا سکا ہے. دیگر دو ملکوں میں افغانستان اور نائجیریا شامل ہے, لیکن یہاں سامنے آنے والے پولیو کیسز کی تعداد پاکستان کی نسبت بہت ہی کم ہے. طبی ماہرین یہ کہہ چکے ہیں کہ پولیو سے بچاؤ کے خطروں کی تمام بچوں تک رسائی اور اس مہم کو تواتر کے ساتھ جاری رکھ کر ہی پولیو کے مکمل خاتمے کے ہدف کو حاصل کیا جا سکتا ہے. شمیم شاید, وائس آف امریکہ, پشاور.
جی, تو سیلاب محسود, آپ نے یہ رپورٹ سنی؟ جی سیلاب محسود,
جی,
تو بنیادی طور پہ جو آپ سے سوال ہے وہ یہ ہے کہ آپ جانتے ہیں کہ طالبان کافی عرصے سے پولیو ورکرز کو ایک دھمکی دے رہے ہیں اور آج کل اس طرح کے حملے اور زیادہ شدید ہو گئے ہیں. آپ کا تعلق وزیرستان سے ہے, یقیناً آپ طالبان کو جانتے ہیں, کیا وہ اپنے بچوں کو پولیو کے قطرے نہیں پلانے دیتے؟
وہ خود بھی اپنے بچوں کو یہ قطرے نہیں پلاتے, دوسروں کو بھی منع کرتے ہیں, اور خصوصی طور پر اس کا آغاز باقاعدہ اعلان سے شمالی وزیرستان کے جو شمالی وزیرستان میں شورائے مجاہدین کے امیر نے کیا تھا, اور وہاں پر پولیو قطرے پلانے پر مکمل پابندی عائد کی گئی تھی, اور اس کے بعد جنوبی وزیرستان وانا میں بھی یہ پابندی عائد کی گئی. لیکن گزشتہ مہینے ڈیڑھ مہینے سے جنوبی وزیرستان میں صرف وانا وادی میں خاموشی کے ساتھ بچوں کو پولیو قطرے پلائے جا رہے ہیں. ان کا اعداد و شمار کتنا ہے, اس حوالے سے کاغذات میں جو کچھ آ رہا ہے وہ قابل اعتماد نہیں ہوتا. لیکن جہاں تک اس حوالے سے پختونخوا میں یا پورے ملک میں پولیو کے قطرے پلانے والے عملے کے ارکان کو خطرات جو درپیش ہیں وہ واقعی باعث تشویش بات ہے.
جی جی,
سیلاب
محسود, جی جی سیلاب محسود, اسی حوالے سے ہم بات کرتے ہیں, کیونکہ جی جی آپ ہمارے ساتھ رہیں. اس وقت ہمارے ساتھ فاٹا اور گلگت میں پولیو امیونائزیشن کے چیف ڈاکٹر بلال احمد ہیں, اور ڈاکٹر بلال آپ کو خوش آمدید.
السلام علیکم. جی پہلے تو میں ذرا تصحیح کر لوں, میں خیبر پختونخوا اور فاٹا کا پولیو چیف اور یونیسیف ہوں, ناٹ گلگت. جی
اچھا جی, مجھے یہ بتایا گیا تھا, بہت شکریہ آپ کی آمد کا. اور سب سے پہلے تو آپ ہمیں بتا سکتے ہیں کہ وہ لوگ, وہ خاندان جو کہ اپنے بچوں کو پولیو کے قطرے نہیں پلاتے, وہ کس حد تک خطرہ مول رہے ہیں؟
دیکھیں, اگر ریفیوزلز کی آپ بات کر رہی ہیں, انکاری بچوں کی بات کر رہی ہیں, تو آپ بھی فاٹا کے بعد سن رہا تھا. فاٹا میں آپ کو پتا ہے کہ جو سٹل ریفیوزل ہوتے ہیں, ہماری تین انڈیکیٹرز ہوتے ہیں. ایک جو ریفیوزل یا انکاری بچے رپورٹ ہوتے ہیں, جن کو پھر ہم کور کرتے ہیں اور جو پھر رہ جاتے ہیں, وہ تقریباً 500 کے لگ بھگ ہے. 500 کا فگر فاٹا کے لیے بہت زیادہ کم ہے, بلکہ نہ ہونے کے برابر ہے. تو یہ میں سننے والوں کو بتاؤں کہ فاٹا میں ماشاءاللہ انکار کے حوالے سے ہمیں کوئی مسئلہ نہیں ہے, نہ لوگ اس کے لیے انکاری ہیں. خیبر پختونخوا میں مسئلہ ہے, لیکن اگر آپ خیبر پختونخوا کو دیکھیں تو ہمارے جو 80-90% اضلاع ہیں وہاں پہ یہ مسئلہ نہیں ہے. کچھ اضلاع جس طرح پشاور ہے, مردان ہے, بنو ہے, وہاں پہ کچھ ایریاز میں کلسٹرز ہیں. کلسٹر یہ ہوتا ہے کہ جھمگٹا ہوتا ہے انکاری, تو وہ ایک مسئلہ ہے.
جی جی, ڈاکٹر بلال کی آواز اس وقت نہیں آ رہی ہے, ہم ان کو دوبارہ لیتے ہیں. اس وقت بتایا جا رہا ہے کہ ہمارے ساتھ انوار اللہ خان ہیں, جن کا تعلق باجور سے ہے. انوار اللہ خان, آپ کو خوش آمدید.
بہت شکریہ.
تو آج بھی جو حملہ ہوا ہے وہ باجور میں ہوا ہے, اس سے پہلے مالاکنڈ میں ہوا تھا, مانسیرا میں ہوا تھا, اور اس طرح کے جو حملے ہیں وہ متواتر ہو رہے ہیں. آپ کیا دیکھتے ہیں کہ کیا سیکیورٹی میں کمی ہے یا شدت پسندی میں اضافہ ہو گیا ہے؟
شدت پسندی میں بھی اضافہ ہوا ہے اور سیکیورٹی کی بھی اس طرح میرے خیال میں انتظامات نہیں کی جا رہی ہے جس طرح کی گورنمنٹ یہ دعوے کر رہی ہے. مختلف ادوار میں یہ بھی سامنے آئی ہے, اور میں یہ بھی بتاتا چلوں کہ گزشتہ 3 سالوں کے دوران انسدادی پولی مہم کی جو ٹیمیں ہیں اور انہیں جو تحفظ فراہم کر کے ہے اس پر حملوں میں اضافہ ہوا ہے, اور خاص کر کھیتی کے اندر, قبائلی علاقوں کے اندر, کوئٹہ کے اندر, کراچی اور اس طرح کے جو دیگر علاقے ہیں وہاں پر بھی بہت زیادہ اضافہ ہوا ہے, جس کے نتیجے میں اہلکار بھی ہلاک ہو گئے ہیں, فورسز کی بھی سیکورٹی جو لیویز کی ہے یا مطلب جو پولیس فورسز ہے اس کی بھی ہلاکت ہوئی ہے. ساتھ ہی رضاکاروں کی ایک بڑی تعداد ولنٹیئرز جو ہے جس میں زیادہ تر کی تعداد خواتین ولنٹیئرز ہیں وہ بھی مارے گئے ہیں, اور یہ صورتحال کافی گمبھیر ہوتی چلی جا رہی ہے کیونکہ 2012 کے بعد صورتحال یہ ہوئی ہے کہ ڈبلیو ایچ او کو بھی کافی تشویش لاحق ہو گئی ہے اس حوالے سے, اور انہوں نے اس طرح کی بات بھی کی تھی کہ یہ مطلب کافی لازم کیا تھا کہ پاکستان سے جو لوگ باہر آئیں جائیں گے ان کے لیے ہوائی اڈوں پر اس طرح کی 20 ہزار فراہم کی تھی کہ وہ بغیر ویکسینیشن کے نہیں جا سکیں گے. اس حوالے سے گورنمنٹ بھی اس طرح کے دعوے کر رہی ہے کہ ہم 2015-2014 پہلے بتایا تھا کہ ان کو ختم کریں گے, لیکن ابھی تک یہ جو صاحب کہہ رہا تھا کہ ریفیوزل کیسز میں کمی آ گئی ہے, ٹھیک ہے ہم اتفاق کرتے ہیں, لیکن جو محروم بچے ہیں ان کی تعداد میں بھی اضافہ ہو رہا ہے. بہت زیادہ علاقے ایسے ہیں جہاں پر پولیو کی ویکسینیشن سر سے ہوتی نہیں ہے, تو ریفیوزل کیسز کس طرح کمی آ سکے گی؟ نارتھ میں اس طرح سچویشن ہے, ساؤتھ میں بھی ہے, باجول میں بھی ہے, مومن میں بھی ہے, کھیتی کے جو اضلاع ہے, چارسدا ہے, سوابی ہے, ملاکل ہے, مطلب کوہاد بھی ہے, اس طرح کے جو اضلاع ہے وہاں پر اس طرح کی صورتحال بنتی جا رہی ہے. میرے خیال میں یہ کافی گمبھیر ہوگا آئندہ سالوں میں بھی, اور جو حکومت کے جو دعوے ہیں کہ 2015 یا 2014 میں ان کو ختم کرنے کی, میرے خیال میں اس طرح کی سچویشن نہیں آ رہی ہے کہ کافی سال لگیں گے کیونکہ صورتحال مزید گمبھیر ہوتی جا رہی ہے.
جی جی انوار اللہ خان, آپ ہمارے ساتھ رہیں, آپ ہمارے ساتھ رہیں. جی جی کیونکہ ڈاکٹر بلال ہمارے ساتھ ہیں, اور یہ جو امیونائزیشن کا پروگرام ہے فاٹا میں اور خیبر پختونخوا میں اس کے یہ سربراہ ہیں. ڈاکٹر بلال آپ ہمیں بتائیں کہ ہم نے یہ سنا ہے کہ جس طرح کا ایک وائرس ہے پولیو کا, یہ بیرونی ممالک میں بھی پایا گیا ہے, شاید شام میں دیکھا گیا ہے, شاید کچھ ایسے لڑاکا جو خاص طور پہ جنہوں نے آئسس کو جوائن کیا ہے ان میں یہ اسٹرین پایا گیا ہے, اس کی کچھ تصدیق کیجیے.
بیرونی ممالک میں بالکل یہ پایا گیا ہے جس طرح آپ نے شام کا کہا, لیکن آپ کو اور ہم سب کو پتا ہے کہ اس کے ریزنز کیا ہیں. اس کے ریزنز یہی ہیں کہ یہ وائرس جو ہے یہ دوسرے جو انڈیمک کنٹریز ہیں, آپ کے پاس افغانستان ہے, پاکستان ہے, یا آپ کے پاس نائجیریا ہے, اس سے یہ وائرس وہاں پہ گیا ہے, اور یہ اس کی اسٹرینتھ جو ہیں وہ یہاں کے جو وائرس ہیں اس سے ملتے ہیں. اور یہ صرف شام میں نہیں تھا, یہ آپ کے مصر میں یہ ٹرانسفر ہوا تھا, چائنا میں ٹرانسفر ہوا تھا, یہ آپ کے شام میں ٹرانسفر ہوا تھا, کچھ اور ایسے ممالک ہیں جو یہ ٹرانسفر ہوا. اور یہ اس چیز کی اس لیے کہ وہ کہتے ہیں نا کہ جب تک ایک ملک بھی وائرس کو یا پولیو کو ایریڈیکیٹ نہیں کرے گا پوری دنیا جو ہے وہ اس چیز کا ایک خطرہ ہے کہ یہ وائرس ٹرانسفر ہوگا. تو اب یہ ایک ایشو ہے, اور یہ اس لیے تو پاکستان پہ پچھلے سال بھی اور باقی جو انڈیمک کنٹریز ہیں ان پہ تھوڑی سی سختی کی گئی تھی کہ ان پہ یہ تھا کہ جو مسافر باہر ممالک میں جائیں گے تو ان کو آپ ویکسینیشن کریں گے اور ان کو ایک سرٹیفکیٹ وہ پروڈیوس کریں گے ایئرپورٹ پہ بھی, اور باہر ممالک میں بھی جب وہ جائیں گے تو ان سے پوچھا جائے گا کہ آپ کو پولیو کے جو قطرے تھے وہ ملے تھے کہ نہیں ملے تھے. تو بالکل یہ آپ کی بات ٹھیک ہے.
अच्छा जी, हमें काफी देर से एक कॉलर होल्ड पे हैं और उनको हम लेते हैं। मुरीद खान ने हमें कॉल किया है मियांवाली से। जी जनाब कहिए।
अस्सलाम वालेकुम जनाब, दौद खैर से मुरीद खान बात कर रहा हूँ। मैं हेल्प करना चाहता हूँ कि 3 माह हो गए इन पोलियो रेडी वर्कर को तनख्वाह तक नहीं मिली और इनके चूल्हे ठंडे हो रहे हैं। और दूसरी बात यह है कि ये एक इलाके का कर्फ्यू लगाकर उन लोगों को लाजमी जो है ये पोलियो के कतरे पिलाए जाएं। इस तरह जंगी बनाजम पर जो है ये काम किया जाए, जो लोग नहीं पिलाते उनको सजा दी जाए जनाब, बहुत ये जबरदस्त बीमारी है।
अच्छा जी, बहुत शुक्रिया। इस वक्त हम चाहेंगे कि अनवारुल्ला खान भी हमारे साथ रहें, क्योंकि जो अगला मौजू है उसमें हम चाहेंगे कि वो भी कुछ बात करें, लेकिन इस मोड़ पे हम खुदा हाफिज करते हैं डॉक्टर बिलाल अहमद को, जो फाटा और खैबर पख्तूनख्वा में पोलियो इम्यूनाइजेशन के चीफ हैं। आपकी शिरकत का शुक्रिया और हमारी तरफ से खुदा हाफिज। इसके बाद एक आईडी ब्रेक लेते हैं।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
जी, आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से इन द न्यूज़ सुन रहे हैं और इन द न्यूज़ में हम अपने आखिरी मौजू की तरफ आते हैं। और मौजू ये है कि पाकिस्तान ने कोई 9 लोगों को फांसी दी है और यूरोपियन यूनियन ने कहा है कि अब फांसियों पर कुछ नज़रसानी की जाए। यूरोपियन यूनियन ने जो एतराज़ात किए हैं उनकी भी ख़ास वजूहात हैं। इसी हवाले से सबसे पहले हम आपको एक रिपोर्ट सुनाते हैं, पेश कर रहे हैं नासिर महमूद।
पाकिस्तान में सजाए मौत पर अमल दरामद पर आयद पाबंदी खत्म होने के बाद मुजरिमों को फांसियां दिए जाने का सिलसिला जारी है और बुध को भी सजाए मौत के मजीद 9 मुजरिमों को तख्तायदार पर लटकाया गया। ये फांसियां पंजाब की मुख्तलिफ जेलों में दी गईं। रावलपिंडी, झंग और फैसलाबाद की जेलों में 2-2 जबकि अटक, मियांवाली और लाहौर की जेलों में 1-1 मुजरिम को तख्तायदार पर लटकाया गया। इन तमाम मुजरिमान को कत्ल और इकदाम कत्ल के जुर्म में मौत की सजाएं सुनाई गई थी और इनकी तमाम अपीलें मुस्तरद हो चुकी थी। 3 माह के दौरान पाकिस्तान की मुख्तलिफ जेलों में अब तक 48 मुजरिमों को फांसी दी जा चुकी है। 17 दिसंबर को वजीर आजम नवाज शरीफ ने मुल्क में सजाए मौत के मुजरिमों की फांसियों पर 6 साल से आयद पाबंदी खत्म कर दी थी। इंसानी हकूक की मकामी और बैनुल अक्वामी तंजीमें सजाए मौत पर अमल दरामद रोकने का मुतालबा करती आ रही हैं, लेकिन हुकूमती अहदेदारों का कहना है कि कानून के मुताबिक दी जाने वाली सजाओं पर अमल दरामद पाकिस्तान को दरपेश मखसूस हालात में अजहद जरूरी है। वफाकी वजीर राना तनवीर हुसैन ने वॉइस ऑफ अमेरिका से गुफ्तगु में खास तौर पर इंसानी हकूक की बैनुल अक्वामी तंजीमों की तनकीद को रद्द करते हुए कहा,
हमने मेरिटोरियम रख के भी देखा है, उसको हमने फ्रीज किया हुआ था तो उस वक्त भी आपने देखा, लेकिन हमें एक्स्ट्राऑर्डिनरी मेजर्स लेने पड़ेंगे। डेटरेंस होनी चाहिए, लोगों को फियर होना चाहिए, वरना इस तरह तो बात आगे जा रही है। तो मैं समझता हूँ इस पर उनके अपने हालात के मतलब बात करें, हमारे हालात के इन चीजों को उनको अप्रिशिएट और रियलाइज करना चाहिए हमारी जो सिचुएशन।
यूरोपीय यूनियन ने बुध को अपने एक ताज़ा बयान में हुकूमत से मुतालबा किया कि वो इंसानी हकूक से मुतालिक अपनी बैनुल अक्वामी जिम्मेदारियों का पास करते हुए सजाए मौत पर अमल दरामद के फैसले को वापस ले। ताहम गैर जानिबदार मुबसरीन भी फांसियों के खिलाफ बैनुल अक्वामी मुतालबात पर अपने रद्द अमल में कहते हैं कि यूरोप और पाकिस्तान के समाजी हालात में बहुत फर्क है और इन ममालिक को पाकिस्तान के मारूजी हालात को मद्देनजर रखना चाहिए। उधर इगवा और कत्ल के मुकदमे में सजाए मौत पाने वाले एक मुजरिम शफकत हुसैन के अहले खाना उसका पैदाइशी सर्टिफिकेट मंजर आम पर लाए हैं, जिसके मुताबिक मुजरिम को जब 2004 में सजा सुनाई गई तो उसकी उम्र 13 साल और 6 माह थी। उन्होंने हुकूमत से मुजरिम की फांसी को रोकने की इस्तदा की है। शफकत हुसैन के डेथ वारंट जारी हो चुके हैं और उसे जुमेरात को कराची की जेल में फांसी दी जानी है। इंसानी हकूक की तंजीमों का कहना है कि शफकत हुसैन के मुकदमे में कानूनी तकाजों को मलहूज़ खातिर नहीं रखा गया और मुबैना तौर पर एक नौउम्र लड़के का मुकदमा बच्चों के लिए राइज निज़ाम अदल के तहत नहीं चलाया गया, लिहाजा इसकी सजाए मौत को रोकते हुए मुकदमे की असर नौ कार्रवाई शुरू की जाए। एक रोज कबल ही विफाकी वजीर दाखिला चौधरी निसार अली खान ने कहा था कि मुजरिम की कम उम्री से मुतालिक कोई मुसद्दका सबूत अगर सामने आता है तो वो इस मामले पर गौर करेंगे। शफकत हुसैन की फांसी का वक्त करीब आता जा रहा है, लेकिन अब तक मंजरियाम पर आने वाले बर्थ सर्टिफिकेट पर सरकारी रद्द अमल सामने नहीं आया। नासिर महमूद, वॉइस ऑफ अमेरिका, इस्लामाबाद।
जी, और हम इब्तिदा करते हैं सुप्रीम कोर्ट के वकील महमूद अशरफ से। محمود اشرف، آج جو خاص بات ہے وہ یہ ہے کہ یورپین یونین نے کہا ہے کہ پہلے پاکستان کی حکومت نے کہا تھا کہ وہ صرف دہشت گردوں کو پھانسی دے گا، لیکن اب کہا جا رہا ہے کہ وہ دہشت گردوں کے علاوہ بھی لوگوں کو پھانسی دے رہا ہے، یعنی کہ ایسے لوگ جن کی پوری طرح سے شناخت نہیں ہوئی ہے کہ وہ دہشت گرد ہیں. آپ اس اعتراض کے حوالے سے کیا کہنا چاہیں گے؟
دیکھیے، یہ بات درست ہے کہ پاکستان میں جو پھانسیوں کا سلسلہ شروع ہوا ہے جو بہت عرصے سے رکا ہوا تھا، اس میں نہ صرف یہ کہ دہشت گردوں کو پھانسیاں دی جا رہی ہیں بلکہ ملک میں جو ہینیس کرائم کیے گئے، دہشت ناک کرائم کیے گئے، قتل کیے گئے، چاہے وہ خاندانی دشمنی میں کیے گئے، چاہے کسی اور مسئلے میں، ڈکیتی وغیرہ میں بھی کیے گئے اور اغوا برائے تاوان میں بھی کیے گئے، ان کو بھی سزائے موت دی جا رہی ہے. اس کے بارے میں میں جو اس پر اعتراض کرتے ہیں اس بات پر، ان کے لیے دو باتیں بڑی واضح طور پر کہوں گا کہ ایک تو پاکستان کے حالات یقیناً اس طرح کے نہیں ہیں جس طرح کے ممالک شور مچا رہے ہیں کہ اس کو پھانسی کی سزا کو روکا جائے. پاکستان میں دو معاملات جو ہیں وہ بہت مختلف ہیں. ایک تو یہ ہے کہ یہاں فیملی ٹائز اتنی گہری ہیں کہ اگر کوئی شخص کسی کو قتل کرے گا تو فیملی ٹائز کی وجہ سے اب یورپ میں یا دوسرے ملکوں میں آپس میں ذاتی روابط رشتے داروں میں اتنے نہیں ہوتے بلڈ ریلیٹیوز میں جتنے پاکستان میں ہیں. اور اگر کسی کو قتل کر دیتا ہے تو اس کے جو قریبی رشتے دار ہیں وہ یہ اپنی ذمہ داری سمجھتے ہیں کہ اس کے قتل کا بدلہ لیں. تو دو باتیں ہو سکتی ہیں کہ یا تو حکومت اپنے قوانین کے تحت ان کو انصاف دلائے تو یا پھر وہ خود انصاف لینا شروع کریں. اگر یہ پاکستان میں یورپی یونین وغیرہ کے مطالبات کو ماننا شروع کریں تو پھر یہ اسٹریٹ جسٹس شروع ہو جائے گا. جس طرح آپ نے پہلے بھی دیکھا کہ پاکستان میں کیونکہ ابھی عدالتوں پر اتنا اعتماد نہیں ہے تو جس طرح ڈاکوؤں کو پکڑتے ہیں اور موقع پر سزا دے دیتے ہیں، جلا دیتے ہیں، قتل کرتے ہیں، تو اس طرح کے سسٹم یہ بہت عام ہو جائیں گے. ضروری ہے اس بات پہ کہ حکومت اس طرح کے قوانین جو ہیں ان پر عمل درآمد کرے جس سے معاشرے میں جو ایگریوڈ پرسن ہے جن کا کوئی فرد قتل ہوا ہے یا اس کو ریپ کر کے قتل کیا ہے یا اس کو اغوا برائے تاوان میں قتل کیا ہے یا اسے ان نیچرل آفینس کر کے قتل کیا ہے تو ایسے مجرموں کو سزا حکومت خود دے. دوسری بات جو ہے وہ یہ ہے کہ پاکستان میں جو آئین ہے وہ ہمارا یہ بات کہتا ہے کہ قرآن اور سنت یہاں تک سپریم لا ہے. یورپی یونین یہ جتنی دنیا مرضی جو کچھ کہتی رہے لیکن جب تک آئین موجود ہے اور آئین میں یہ بات دی ہوئی ہے کہ کوئی چیز قرآن و سنت کے منافی نہیں ہو سکتی تو قرآن پاک میں قتل کا بدلہ قتل دیا گیا ہے اور حکومت کو کہا گیا کہ وہ قاتل کو سزا دے گی. لیکن یہ بات بھی کہی گئی ہے کہ اگر اس کے ورثہ قاتل کو معاف کر دیں تو یہ بہت ایک آسان قدم ہے، بہت اچھی بات ہے.
جی جی، آپ نے محمود اشرف آپ نے بڑی ایک اہم بات اٹھائی کہ پاکستان کا کلچر ظاہر ہے یورپ سے بہت مختلف ہے اور وہاں کیونکہ کوئی قانون کی حکمرانی نہیں ہے لہٰذا اس وقت حکومت یہ کوشش کر رہی ہے کہ قانون پر عمل درآمد ہو. اسی کے حوالے سے میں اس وقت ہاؤس آف لارڈز کے رکن لارڈ نذیر کو لانا چاہتی ہوں جو لندن میں ہوتے ہیں. لارڈ نذیر، آپ کو خوش آمدید.
بہت بہت شکریہ.
تو آپ بتائیے، آپ کے علم میں ہے کہ اس وقت 8,000 لوگ ہیں پاکستان میں جن کو پھانسی دینی ہے حکومت کو، اور یورپین یونین نے کہا ہے کہ پاکستان نے بغیر اچھی طرح سے شناخت کیے ہوئے کہ یہ واقعی دہشت گرد ہیں سب کو پھانسیوں کے لیے تیار کر دیا ہے. آپ کے خیال میں یہ ایک اچھا قدم ہے؟
دیکھیں جی، جس طرح وکیل صاحب نے پہلے فرمایا ہے، پاکستان کے قانون اسلامی قانون اور پاکستان کے کانسٹیٹیوشن کے تحت وہاں پہ ڈیتھ پینلٹی الاؤڈ ہے. یورپ کے اندر ایک تو قانون بھی ہیں اور قانون ایسے بنے ہوئے ہیں جہاں پہ لوگوں کی پروسیکیوشن پراپر طریقے سے ہوتی ہے اور یورپ کی اپنی ایک ٹریڈیشن ہے. چاہے جائے یورپین یونین کو میرے خیال میں امریکہ کا بھی دیکھنا چاہیے جہاں پہ ڈیتھ پینلٹی ہے، چائنا میں بھی ہے، انڈیا میں بھی ہے، غالباً رشیا میں بھی ہے اور دنیا کے بہت سارے اور ممالک کے اندر بھی ہے. اب کیا پرابلم یہ ہے کہ پاکستان یورپین یونین سے اگر کوئی جو ہے وہ ٹریڈ اور دوسری چیزوں کی مراعات لیتا ہے تو ظاہر ہے یورپین یونین اپنے جو قانون ہیں اس کے حوالے سے جو ہیومن رائٹس اور سٹینڈرڈز ہیں وہ ایکسپیکٹ کرتی ہیں. لیکن پچھلے دنوں میں جب بھی انہوں نے ایک بیان دیا تھا تو انہوں نے یورپین یونین نے یہ واضح طور پہ کہا تھا کہ ہم جو ہے ڈیتھ پینلٹی کے خلاف ہیں, لیکن ہم سمجھتے ہیں کہ پاکستان کے اندر ٹیررزم کی وجہ سے ان کی جو ٹیررزم کی وجہ سے ان کی جو حالات ہیں اس پہ ان کو ڈیتھ پینلٹی وہ اس کو امپوز ضرور کریں گے. لیکن میں سمجھتا ہوں کہ پاکستان میں ٹیررزم کے علاوہ بھی انفارچونیٹلی کلنگ اور مرڈر, ماس مرڈر اتنا زیادہ ہو گیا ہے, وہاں پہ ڈیٹرنٹ کی سخت ضرورت ہے, اور اس سے بھی زیادہ پارلیمنٹ کے اندر قانون کو جو ہے وہ کانسٹیٹیوشن, یو سی ہر ملک کے کانسٹیٹیوشن ہیں, اس کے کانسٹیٹیوشن کے علاوہ پھر قانون بنتے ہیں جو ہر ایک لوپ ہول کو کلوز ڈاؤن کرتے ہیں. کیونکہ جو کانسٹیٹیوشن ہے وہ تو اوور آل گائیڈنس ہے. میں مثال تو بڑی غلط سی ہے, لیکن قرآن تو ایک گائیڈنس ہے, لیکن حدیث جو ہیں وہ ہزاروں میں حدیثیں ہیں جو اس کو ڈیفائن کرتی ہیں. تو ایسے ہی کانسٹیٹیوشن ایک جنرل گائیڈنس ہے, لیکن اس کو قانون, یعنی میں بتا سکتا ہوں کہ میں 16 سال میں سے ہاؤس آف لارڈز کے اندر ہوں, یہاں پہ مسلسل وہ ریفارم کیا جاتا ہے, چینج کیا جاتا ہے, ٹائٹن اپ کیا جاتا ہے. جب قانون توڑنے والے نئے طریقے ڈھونڈتے ہیں تو اس کو بند کرنے کے بھی, پروسیکیوٹ کرنے کے بھی, ان کو وٹنس پروٹیکشن کو بھی, اور جو لا انفورسنگ ایجنسیز ہیں ان کو اچھے اکوپمنٹ اور ان کو صحیح ٹولز دینے کے لیے.
لارڈ نذیر, آپ کے بھی علم میں ہے کہ ایک وٹنس پروٹیکشن ایکٹ پہ کام ہو رہا ہے, اس پر ابھی تک پوری طرح سے عمل درآمد نہیں ہوا ہے. ہم چلتے ہیں فاٹا, جہاں سے ہمارے ساتھ ہیں ایک سینئر صحافی انوار اللہ خان. انوار اللہ خان, آپ نے ہمارے مہمانوں کو سنا, آپ سے بنیادی طور پہ یہی سوال کہ آپ کیا سمجھتے ہیں کہ جب سے یہ لوگوں کو پھانسی کی سزا دی گئی ہے, آپ زیادہ امن دیکھتے ہیں اپنے صوبے میں؟ جی انوار اللہ خان, بتایا جا رہا تھا کہ وہ ہمارے ساتھ ہیں لیکن غالباً نہیں ہیں. محمود اشرف, آپ بتائیے کہ آپ اس کی حمایت میں کیا کہیں گے کہ آپ نے معاشرے میں ایک فرق دیکھا ہے جب سے یہ سزائیں, سخت سزائیں دی جانے لگی ہیں.
جی, میں اب دنیا کے بہت سے معاشروں کی مثالیں دے سکتا ہوں کہ جہاں سخت مثالیں سزائیں دی جاتی ہیں اور وہاں کرائم ریٹ بہت کم ہے. اس میں سعودی عرب اور چائنا میرا خیال ہے سر فہرست ہیں کہ جہاں سزائیں بہت بھی ہے, چائنا میں بھی اور سعودی عرب میں بھی, اور وہاں معاشرے میں عمل بہت زیادہ ہے. جب تک لوگوں کو اس بات کا احساس نہیں ہوگا کہ اس ملک میں قانون کی عملداری ہے, حکمرانی ہے, اور کوئی اگر جرم کرے گا تو اس کو وہی سزا ملے گی جو مذہب میں اور جو قانون میں ہے, تو اس وقت تک اس معاشرے میں امن قائم کرنا مشکل ہے. اگر پھانسی کی سزا ہم ختم کریں گے تو سب کو یہ احساس ہو جائے گا کہ 25 سال سزا دوسرے طور پر دی گئی ہے, عمر کیا جس کو کہتے ہیں, تو وہ زیادہ سے زیادہ 14-15 سال میں وہ شخص جیل میں سے نکل آتا ہے. تو یہ کوئی زیادہ عرصہ نہیں ہے کہ ہر طبقے کے پھر لوگ یہ سمجھیں گے کہ ہم اپنا بدلہ لیں یا کسی کو اگر قتل بھی کر دیں تو زیادہ سے 14-15 سال ہمیں جیل میں رہنا پڑے گا, اس کے بعد باہر آ جائیں گے. تو میں یہ سمجھتا ہوں کہ اس سے قتل و غارت گری اس ملک میں بہت زیادہ بڑھ جائے گی. اس کو روکنے کا ایک ہی طریقہ ہے کہ حکومت خود وہی پنشمنٹ جو ہے, جو انصاف اور قانون اور اسلام کہتا ہے, اس پر عمل درآمد کرے.
اچھا جی 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 محمود اشرف, کیونکہ ہمارے پروگرام کا وقت بالکل ختم ہوا, لیکن جو لارڈ نذیر نے بات کی تھی اسی کو میں دہراؤں کہ قوانین کو بھی ان میں ترمیم کرنے کی بھی ضرورت ہے. بہت شکریہ. ہمارے ساتھ ہے اس پروگرام میں رکن ہاؤس آف لارڈز کے لارڈ نذیر, جو لندن سے اس پروگرام میں شامل تھے, اور ان کے ساتھ تھے سپریم کورٹ کے وکیل محمود اشرف. اور اس سے پہلے آپ نے سنا پولیو امیونائزیشن کے سربراہ خیبر پختونخوا اور فاٹا میں ڈاکٹر بلال احمد کو, اور ان کے ساتھ تھے باجور سے سیاسی تجزیہ کار انوار اللہ خان. اور ابتدا میں ہمارے ساتھ تھے پاکستان کے مشرق وسطی میں سابق سفیر مشتاق مہر, یہاں واشنگٹن ڈی سی میں مڈل ایسٹ انسٹیٹیوٹ میں محقق ڈاکٹر زبیر اقبال, اور وزیرستان سے تجزیہ کار سیلاب محسود. اس پروگرام کے لیے ہمارے انجینئرز تھے مارٹن کروسیس اور جیکسن وٹس, پروڈیوسر انجم ہیرل گل. وائس آف